السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اهدنا الصراط المستقيم. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه أجمعين. میرے دوستو، بزرگو، الحمدللہ آپ نے دستار بندی کا روح پرور منظر اپنی آنکھوں سے دیکھا. اب ہم سب مل کر یہ دعا کریں کہ اللہ تعالی ان بچوں کو یہ ذوق اور شوق عطا فرمائے، انہوں نے 30 پارے اپنے سینے میں محفوظ کر لیا ہے، اب یہ ہمیشہ محفوظ ہی رہے، یہ بھولنے نہ پائیں. یہ سب سے بڑی ہماری دعا ہے. اور بچوں کو میری نصیحت ہے کہ وہ دور کرتے رہیں، بار بار پڑھتے رہیں. حضور اکرم سید عالم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں، حفظ قرآن کی مثال یہ ہے جیسے اونٹ کی نکیل جب تک ہاتھ میں رہتی ہے یہ اونٹ قبضے میں رہتا ہے، اور جیسے ہی اس کی نکیل ہاتھ سے چھوٹ گئی تو پھر وہ قابو میں نہیں رہتا. حضور فرماتے ہیں، حافظ جب تک پڑھنے پڑھانے کی نکیل اپنے ہاتھ میں رکھتا ہے یہ قرآن مجید اس کے دل کے ساتھ رہتا ہے، اور جب وہ پڑھنا پڑھانا چھوڑ دیتا ہے، بے پرواہ بن جاتا ہے، تو قرآن خود اس کے دل کو چھوڑ کے چلا جاتا ہے. اور جو قرآن بھول جاتا ہے یاد کرنے کے بعد، حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ وہ قیامت میں اندھا اٹھایا جائے گا. بہت بڑی سزا ہے. سب ہمارے بزرگ کھڑے رہیں گے، انبیاء کھڑے رہیں گے، آنکھ والا ان کی زیارت کرے گا، لیکن وہ حافظ جو یاد کر کے بھول گیا، ہمارے آقا سامنے رہیں گے دیکھ نہیں سکے گا، عیسیٰ موسیٰ علیہ السلام رہیں گے دیکھ نہیں سکے گا، ان کا پیر سامنے کھڑا رہے گا دیکھ نہیں سکے گا. اور جب آدمی دیکھتا ہے اپنے مربی کو مصیبت کے وقت، تو دامن میں جا کر کے چھپ جاتا ہے، ہاتھ پکڑ لیتا ہے، مجھے بچاؤ. لیکن اندھا سامنے مددگار کھڑا ہے، اسے مدد نہیں مانگ سکتا، اس کی طرف لپکتا نہیں. آنکھ یہ بہت بڑی نعمت ہے. حافظ قرآن کو اللہ تعالی نے دل کی بھی آنکھ دی ہے اور سر کی بھی آنکھ دی ہے، لیکن اگر یہ بھول جاتا ہے تو دل کی آنکھ بھی پھوٹ جاتی ہے اور سر کی آنکھ بھی اندھی ہو جاتی ہے. مددگار سامنے ہوگا دیکھ نہیں سکے گا، پکار نہیں سکے گا. ان حافظوں کو اور سارے حافظوں کو میری نصیحت یہ ہے، تم نے یاد کیا ہے تو یہ وہ امانت ہے جو رب العالمین نے اس امانت کو آسمان پر پیش کیا. اِنَّا عَرَضْنَا الْأَمَانَةَ عَلَى السَّمَاوَاتِ، اللہ فرماتا ہے میں نے اس امانت کو آسمان سے کہا کہ تم اٹھاؤ گے، آسمان نے انکار کر دیا. مولا یہ بڑی بھاری بھرکم وزندار امانت ہے، میرے اندر اتنی طاقت نہیں ہے کہ میں قرآن کی امانت کو اٹھا سکوں. آسمان پھر اللہ تعالیٰ فرماتا ہے ان اردنل امانت ارد سما واقعی ول. اب پھر زمین سے کہا تو بڑی قوت برداشت والی ہے, تحمل والی ہے, بڑے بڑے پہاڑوں کو سر پر لے کر کھڑی ہے. اتنا دنیا کا وزن یہ زمین سنبھالے ہوئے ہے. اللہ تعالیٰ فرماتا ہے تو میری امانت کو اٹھا لے. زمین ہل گئی, کہنے لگی ہے اللہ میرے اندر پہاڑوں پر اٹھانے کی طاقت ہے لیکن تیری امانت اٹھانے کی طاقت نہیں. پھر اللہ تعالیٰ نے پہاڑوں پر پیش کیا والجبال, اے پہاڑ لاکھوں کروڑوں سال سے تم ٹس سے مس نہیں ہوئے, بڑے مضبوط ہو, سخت ہو, بولو میری امانت تمہارے پاس آئے اٹھاؤ گے؟ اللہ تعالیٰ فرماتا ہے سب نے انکار کر, کوئی اٹھانے کے لیے تیار نہیں. وہ ہمارا ہر انسان, یہ پانچ فٹ کا انسان آگے بڑا, مولا ہمیں دے دے. آسمان گھبرا رہا ہے, زمین گھبرا رہی ہے, پہاڑ گھبرا رہا ہے, لیکن انسان کو پروردگار عالم نے یہ طاقت عطا فرمائی. یہ طاقت تمہاری نہیں ہے, جو اس کائنات میں سب سے بڑا طاقتور ہے یہ اس کی عطا ہے. آپ کہیں گے وہ سب سے بڑا طاقتور کون ہے؟ وہ ہے عرب نازل محمد رسول اللہ صلی اللہ علیہ وسلم. اللہ تعالیٰ فرماتا لو انزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله. اگر اس پہاڑ اس قرآن کو پہاڑ پر اتارتا تو اللہ کے خوف اور خشیت سے لرزہ برنگام ہو کر چور چور ہو جاتا. قرآن تو ہمیں اللہ دینا چاہتا تھا لیکن قرآن کے وزن کو جب کوئی اٹھا نہیں سکتا تو یہ بچے کیسے اٹھا سکتے؟ تو رب العالمین نے بیچ میں حضور کو وسیلہ رکھا, برزخ بنایا. اللہ نے اس وزندار قرآن کو قلب ناز رسول پر اتارا. حضرت عائشہ فرماتی جب ایک آیت اترتی تھی تو حضور اکرم صلی اللہ علیہ وسلم پر اتنا بوجھ حضور محسوس کرتے تھے کہ سخت سے سخت سردی کے زمانے میں پیشانی سے پسینے کے قطرے ٹپا ٹپ ٹپکتے تھے اور آپ کا پیرہن پسینے سے شرابور تر بتر ہو جاتا تھا. ایک آیت اترتی تھی تو حضور پر اتنا بوجھ محسوس ہوتا تھا, حضور اسے برداشت کرتے تھے اور سارے قرآن کو اپنے دل میں سموتے جاتے تھے. اب حضور نے کیا کیا اور رب نے کیا انتظام کیا کہ حضور کے قلب میں اللہ کا جلال قرآن کا وزن رکھ دیا رب نے اور جو اس کا جمال تھا وہ دے دیا امت کو. ہم امت کے پاس جلال آتا تو یہ امت جل جاتی قرآن لے کر, اور رب تمہیں قرآن دے کر ہدایت دینا چاہتا تھا تو برزخ. اعلی حضرت فرماتے ہیں برزخ ہے وہ سرے خدا, وہ مخلوق اور خالق کے درمیان میں ایک برزخ ہے, اللہ کے بھیدوں کو لینے والے ہیں. نبی اکرم کی ذات آپ کا قلب ناز پہاڑ سے زیادہ مضبوط, آسمان سے زیادہ بلند, زمین سے زیادہ متحمل اور جبریل امین سے زیادہ قوی, جن کو ذوالقوہ فرمایا گیا ہے. ساری کائنات کی قوت ایک طرف رکھ دو اور مصطفیٰ پیارے صلی اللہ علیہ وسلم کی قوت ایک طرف رکھو تو کروڑویں حصے سے یہ دنیا کی قوت جو ہوگی یہ کم ہوگی, مصطفیٰ کی قوت زیادہ ہو جائے گی. بلکہ یہ کہا گیا ہے جیسے بڑے میدان میں ایک انگوٹھی کا چھلنا اور رنگ رکھ دو تو میدان بہت بڑا نظر آئے گا اور یہ چھلا چھوٹا نظر آئے گا. ایسے ہی حضور کی قوت کے سامنے دنیا کی قوت رکھ دو تو وہ ساری قوت ایک انگوٹھی کے چھلے جیسے نظر آئے گی اور مصطفیٰ کی قوت لکو دب میدان جیسے نظر آئے گی. ایسے کبھی ہے میرے رسول سارے جلال کو اپنے پاس رکھ دیا اور امت کو قرآن کا جمال دے دیا اور ایسا جمال دیا چھوٹے چھوٹے بچے چھوٹے چھوٹے بچے بلکہ یہ تو بڑے ہیں. ارے 12 سال 8 سال 9 سال کے بچوں کو دیکھا میں نے کہ 9 مہینے 6 مہینے 1 سال کے اندر پورا 30-12 پڑھ دیا کرتے ہیں. یہ ہے میرے مصطفیٰ کا معجزہ. آج تک کسی مذہب والوں میں ان کی مذہبی کتاب کا حافظ نہیں ملے گا کسی مذہب میں. میرا چیلنج ہے کسی مذہب میں نہیں ملے. حضرت مولانا صدر اللہ فاضل خلیفہ اعلی حضرت مولانا سید نعیم الدین صاحب علیہ الرحمہ مفسر قرآن سوامی دیانند سرسوتی سے مناظرے کے لیے آگرہ میں پہنچے. اسٹیج پر پہنچتے ہی پنڈت جی نے کہا مولانا نعیم الدین صاحب آپ اس سے مناظرہ کرنے آئے ہیں؟ کہا بے شک ہم مناظرہ کرنے آئے. تو کہا اس سے آپ کیا مناظرہ کریں گے؟ میں تو آپ کے قرآن کا 15 پارے کا حافظ ہوں. اس نے ڈھیل ماری اور 15 پارا اس کو یاد. آپ یہ بتائیے میرے ویٹ کیا, میرا ویٹ کتنا آپ کو یاد ہے؟ تو مولانا نعیم الدین صاحب فرماتے ہیں کہ تم کو اپنے ویٹ کے کتنے کانڈی اور کتنے اشلو کیا. ہمارے قرآن کو تو 15 پارے یاد کر لیا, تم کو تمہارا ویٹ کتنا یاد ہے؟ تو اس کی ہوائی اڑنے لگی. کہا ہم کو تو کوئی کانڈی ہوٹی یاد نہیں, ادھر ادھر کے اشلوک یاد ہیں. مطلب پارے یاد نہیں ہیں, کچھ آیتیں اس کی یاد ہیں. فرمایا یہی ہماری جیت ہے کہ ہمارا قرآن دشمن کے سینے میں گھس گیا اور تمہارا بیٹ تمہارے سینے دل پر قبضہ نہیں کر سکا. تو دھیان سے مناظرہ کرے. ہمارے قرآن کا اعزاز ہے کہ دشمن کے سینے میں گھس گیا. آج دوسرے اپنے مذہبی کتاب کے حافظ نہیں ملیں گے. یہ معجزہ رسول ہے جو یہ بچے نظر آتے. نبی اکرم صلی اللہ علیہ وسلم کی کتاب معجزہ, اس کا یاد کرنا معجزہ, پڑھنا معجزہ, پڑھانا معجزہ, یہ سب معجزہ ہے جناب محمد رسول اللہ صلی اللہ تعالی علیہ وسلم کا. اور اسی قرآن کو پڑھ کر کے آدمی صراط مستقیم پر چل سکتا ہے, جس کی ہم نے دعا کی ہے اہدنا صراط المستقیم, اے اللہ ہمیں سیدھا راستہ چلا. آپ صراط مستقیم پر چلیں گے؟ چلیں گے. ارے چل رہے ہیں بولو بھائی. اب چلنے کا ڈھنگ سیکھنا. چل رہے ہیں نو ڈاؤٹ, لیکن چلنے کے بہت سے طریقے. اگر چلے ڈھنگ سے تو کبھی ایکسیڈنٹ نہیں ہوگا, اگر بے ڈھنگا چلا تو ایکسیڈنٹ ہوگا. آپ جب بائک پر چلتے ہیں تو آپ چلتے ہیں کہ نہیں چلتے؟ چلتے ہیں. لیکن جہاں گرین سگنل ہے وہاں کھڑے رہتے ہیں یا آگے بڑھتے ہیں؟ آگے بڑھتے ہیں. کھڑے رہتے ہیں, آگے بڑھتے ہیں. اور ریڈ سگنل ہے تو رک جاتے ہیں. یہ ہے ڈھنگ, یہ ہے ڈھنگ. رائٹ سے چلتے ہیں یا لیفٹ سے چلتے ہیں؟ جب آپ چلتے ہیں تو رائٹ سائڈ سے چلتے ہیں یا لیفٹ سے چلتے ہیں؟ لیفٹ سے چلتے ہیں. یہ ہے ڈھنگ. اور بے ڈھنگے کا مطلب یہ ہے ये कानून गवर्नमेंट का है कि जब चलो तो लेफ्ट से चलो और आप चले राइट से, ये ढंग है कि बेढंग है। एक वो छोटी ये मिसाल दे रहा हूं ताकि आप समझ लें, ग्रीन लाइट हो तो आगे बढ़ो और रेड लाइट हो तो रुक जाओ। ये गवर्नमेंट ने आरटीओ को रूल एंड रेगुलेशन बना कर दिया। रूल एंड रेगुलेशन को जो फॉलो करते हुए चलता है समझो वो ढंग से चलता है, बेढंगा भी चलता है और ढंग वाला भी चलता है, लेकिन दोनों के चलने में ये फर्क और डिफरेंस है। एक रूल एंड रेगुलेशन को फॉलो करके फॉलोवर बनकर चलता है और एक नॉन फॉलोवर होता है, वो रूल एंड रेगुलेशन की परवाह नहीं करता है, वो भी चलता है। लेकिन जो रूल एंड रेगुलेशन की परवाह करके चलता है, उसको फॉलो करके चलता है, उसको एक्सीडेंट नहीं होता। और अगर हो गया तो बाई चांस उधर वाले की कुछ न कोई गलती होगी, अगर एक्सीडेंट नहीं होता है तो ये उसकी होशियारी है। और जो बेढंगे चलता है, उधर से एक आदमी आ रहा है, इधर से एक जाएगा, जगह जगह वो टकराएगा, अगर से गिरे न गिरे लेकिन चलने में रफ्तार में फर्क आ जाएगा बिना तमसील। इसी तरह एक सिरात मुस्तकीम है, खुदाई हाई वे है, ये नेशनल हाईवे नहीं है। इसका रूल एंड रेगुलेशन आरटीओ वाले क्या नहीं मिले, ये रूल एंड रेगुलेशन मदीने के हेड ऑफिस में इसका सबका सब रूल मिलेगा। और फिर उस हेड ऑफिस के अलग अलग ब्रांचेज हैं, एक ब्रांच बगदाद शरीफ में, एक ब्रांच अजमेर शरीफ में, दुनिया के हर शहर में है, और एक ब्रांच बरेली शरीफ में है, ये गजवे शरीफ में भी ब्रांच, हर जगह ब्रांच ब्रांच है। तो उनको मदीना जाने की जरूरत नहीं, रूल एंड रेगुलेशन सीखना है और ट्रायल लेना है तो किसी भी आरटीओ ब्रांच में चले जाओ। हमारे साथ ये आरटीओ ऑफिसर कोई हेड ऑफिसर है, कोई उसका दलाल है, कोई उसका कारिंदा है, सब अलग अलग है, सब तुम्हारी रहनुमाई करेंगे। और ये जब पक्के हो जाओगे तो स्टेयरिंग संभालोगे, इंशाअल्लाह एक्सीडेंट नहीं होगा। इसलिए ये सारे केजवल में और लिंकन पेट में, सिद्धि पेट में, ये सब पेट में है। और जब जब पेट से निकलते हैं तो हाथ भी बन जाते हैं, आरटीओ का लाइसेंस लेकर निकलते हैं, आपको भी एक्सीडेंट से बचाते हैं और खुद भी एक्सीडेंट से बचते हैं। तो ये ऑफिस सिरात मुस्तकीम के ट्रेन ड्राइवर है और इस रास्ते का नाम है सिरात मुस्तकीम। हम अपने को सुन्नी क्यों कहते हैं, मौलाना ने इशारा किया सुन्नी क्यों कहते हैं, कुछ मस्खरे कहते हैं कि सुन के इमाम है इसलिए सुन्नी है। अरे सुनने से सुन्नी नहीं बना, अरबी जबान में सुन्नत कहते हैं रास्ते और तरीके को, रास्ता और तरीका। आप ये समझते हैं सिर्फ दो रकात फजर के पहले पढ़ना यही सुन्नत है, नहीं, ये सुन्नत इसलिए कहलाई जाती है कि ये सुन्नत से साबित है, सुन्नत से साबित यानी हुजूर के तरीके को सुन्नत कहते हैं, हुजूर के तरीके से ये दो रिकात साबित है इसलिए इसको मजाजन सुन्नत कहते हैं। सुन्नत असल में हुजूर के तरीके का, अभी इसको नहीं समझे दूध जो जानते हैं ना, काजू कतली बीमार बर्फी अलापन दूध और कलाकंद में कुछ फर्क है कि नहीं? काजू कतली, काजू कतली ये किससे बनी है? दूध से। कलाकंद किससे बना है? लेकिन वो दूध नहीं है। काजू कतली बनी है दूध से, लेकिन दूध नहीं है। ऐसे ही हम जिसको सुन्नत कहते हैं वो असल में हुजूर के तरीके से बनी है, इसलिए इसे सुन्नत कहते हैं। असल सुन्नत हुजूर का तरीका है। अब इसको सुनो, अल्लाह के रसूल फरमाते हैं, अलैकुम बिसुन्नती, ऐ लोगो मेरे सुन्नत को थामो। सुन्नत को कैसे थामोगे? ये तरीका वो है कि हुजूर जिस तरीके पर चले हैं, जिस अकीदे पर चले हैं, उस अकीदे को पकड़ लो, हर सुन्नत तुम्हारी सुन्नत बन जाएगी। अब हुजूर का तरीका क्या था? हुजूर का तरीका ये है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि ऐ लोगो, मैं मेराज की रात में आसमान पर गया और अर्श के नीचे खड़ा हुआ, तभी हदीस है तो ऊपर से एक अल्लाह ताला की तरफ से एक पतरा मेरी हलक में टपका, और जैसे ही वो पतरा हुजूर के हलक में टपका तो हुजूर क्या फरमाते हैं? फअरफ्तु मा काना व मा यकून। दूसरी इबारत में फअलिम तो मा काना व मा यकून, और तीसरी रिवायत में है फतजल्ला ली कुल्लु शै। हुजूर फरमाते हैं जैसे ही एक कतरा मेरे हलक में आया तो जो कुछ हो चुका था और जो कयामत तक होने वाला है सबको मैंने जान लिया। और एक हदीस में है मैंने पहचान लिया। जानना और पहचानना ये दोनों में फर्क है। जानने का मतलब ये है कि आप मेरे सामने बैठे, मैंने आपको जान लिया, ये बैठे हैं, ये बैठे हैं, ये बैठे हैं, लेकिन आप कैसे हैं मैंने अभी पहचाना। हुजूर फरमाते हैं मैंने सारी दुनिया को जाना भी और पहचाना भी। ये हुजूर का अकीदा है। और एक रिवायत में फतजल्ला ली कुल्लु शै, हर चीज मुझ पर रोशन हो गई। ये और ज्यादा इल्म की वजाहत है। जानना भी इल्म है, पहचानना भी इल्म है, और उसका क्लियर कट हो जाना ये इल्म का आखिरी दर्जा है। हुजूर फरमाते हैं कि मैंने सारी कायनात को जाना भी, पहचाना भी, और हर चीज मुझ पर रोशन हो गई। ये हुजूर के का तरीका है, ये हुजूर का अकीदा है। हुजूर फरमाते अलैकुम बिसुन्नती, जिस तरीके पर मैं हूँ उस तरीके पर अमल करो, सुन्नी बन जाओगे। और इरशाद फरमाते हैं कि मेरे सहाबा के तरीके को अपनाओ। सहाबा का वही तरीका है जो मुस्तफा का तरीका है। अब अगर इस एक मिसाल दिया मैंने, हुजूर के फरमाते हैं मैंने सारे आलम को जान लिया, पहचान लिया, हर चीज उस पर रोशन हो गई, तो ये इल्म गैब हुआ कि नहीं? अब सुन्नी इसलिए हम कहलाते हैं कि हुजूर ने जो जानने पहचानने का ऐलान फरमाया है, सुन्नी उसको मानता है, इसलिए सुन्नी। सहाबा उसको मानते हैं, इसलिए वो सुन्नी है। हुजूर ने ये कहीं नहीं फरमाया अलैकुम बे हदीसी, ऐ लोगों मेरे हदीस को मजबूत करो। तो कोई बताए ऐसी हदीस? ऐ मुकल्लिब भी नहीं जो अपने को अहले हदीस कहता है बता सकता है। वो अपना ये कौन फोटो कहेगा? मना करते करते तो बूढ़े हो गए, लेकिन मानते। तो अहले हदीस अपना नाम रखता अहले हदीस, और हम रखते हैं अहले सुन्नत। हदीस से कोई साबित कर दे कि कोई मजहब है, अहले हदीस हम हदीस से साबित करते हैं। हुजूर फरमाते हैं अलैकुम बिसुन्नती, मेरी सुन्नत को थाम लो, यही अकीदा है। तो हम तो सुन्नी इसलिए कहते हैं कि हुजूर के तरीके पर हम चलते हैं। اسی طریقے کا نام ہے صراط مستقیم, اور یہی صراط مستقیم مدرسوں میں پڑھایا جاتا ہے. دیوبندیوں کی صراط مستقیم, انہوں نے ایک کتاب لکھی ہے صراط مستقیم. صراط مستقیم جنت میں لے جاتا ہے, اور اس صراط مستقیم کو پڑھو تو جہنم میں لے جائے گا. آپ ایک عبارت سنو, صراط مستقیم میں لکھا ہے کہ اگر کوئی نماز پڑھ رہا ہے اور نماز کے اندر حضور کا خیال آ گیا, اور دوسری طرف ایک شخص نماز پڑھ رہا ہے اور اس کو اپنے بیل گدھے کا خیال آ گیا, خیال تو آتا ہی ہے نا, کوئی انکار نہیں کر سکتا کسان ہو گدھے کا بیل کا خیال رکھے. کہتا ہے نمازی کو اگر نماز میں حضور کا خیال آ گیا یا گدھے بیل کا خیال آ گیا تو کہتا ہے اس میں برا خیال کیا ہے؟ بولو خیال میں بیل گدھے کا خیال برا ہے یا حضور کا خیال برا؟ تم خیال ہے. ارے اتنا بڑا مجمع مولانا کتنا بلواتے تھے تو نہیں بولتے. کامن سینس کی بات ہے, کوئی پگلا بولے گا یا کس کے خلاف؟ بیل گدھے کا خیال, بلکہ یہی نہیں کہا ہے اپنی بیوی کے ساتھ مجامعت اور ہم بستری کا خیال. یہ سب خیالوں کو جمع کر کے یہ بد خیال کیا بولتا ہے کہ حضور کا خیال لانا یہ برا ہے. بیل گدھے کے خیال سے, بیوی کے ساتھ ہم بستری کے خیال سے, کس میں لکھا ہے؟ صراط مستقیم. معاذ اللہ بولو, معاذ اللہ. اور اگر کوئی دیوبندی وہابی کہتا ہم اس کو نہیں مانتے تو ہم وہ کتاب خرید کے لائے, ہم اس پر اپنی انگلی رکھ کر بتا دیں گے کہ یہ عبارت ہے. ہم غلط نہیں بولتے, امام احمد رضا کے غلام جتنے ہیں غلط نہیں بولتے. یہ پولیس والوں کی طرح ہوائی فائرنگ نہیں کرتے, بھول میں رسی نہیں پڑتے, جو کہتے ہیں کرتے کی بات کرتے. صراط مستقیم نام رکھا ہے اور جہنمیوں کی بات کر رہا ہے, اللہ تعالیٰ بتائے. اسی ڈفرینسز کو کہ سنی کسے کہتے ہیں, صراط مستقیم کس کو کہتے ہیں, دجویل میں ایک مرکز آیا ہے, آج حافظ بن رہا ہے, ایک دن وہ انشاءاللہ آئے گا کہ عالم بنے گا, حافظ یاد کرے گا اور عالم اس کا مطلب سنائے گا, اور آپ اس کا مطلب سنیں گے کہ صراط مستقیم کس کو کہتے ہیں. اس لیے یہ برانچیز قائم کی گئی ہے, اور آپ کی ذمہ داری یہ ہے کہ اپنے بچوں کو آر ٹی او آفس بھیجو. بائک دینے سے پہلے اسے آر ٹی او آفس ہونے میں چالان ہو جائے گا, لائسنس نہیں ہے, گلا گھٹ 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 کرنے لیے نہ بنے. ایسا نہیں پہلے آر ٹی او لائسنس سے دلا لو پھر بائک لو, یہ پہلے سنت کی بائک پر بیٹھنا یہ تمہیں مبارک ہو, لیکن اپنے بچوں کو حافظ قرآن اور عالم دین بنا کر آر ٹی او کا لائسنس دلا دو تاکہ کوئی چالان نہ کرنے پائے. یہ سب چلے ہیں چالان کرنے کے لیے گھنٹ منڈل لے کر کے. آنا حضرت ارشاد فرماتے ہیں کہ میں مجرم ہوں آقا, مجھے ساتھ لے لو, کہ رستے میں ہے جا بجا کھانے والے. کھانے والوں سے بچنا, یہ کوئی پولیس والا سن کر کے یہ نہ سمجھے ہمارے کھانے کو بول رہا, کیونکہ میں تیلگو بھی نہیں جانتا اور وہ اردو صحیح نہیں جانتا. یہ تھانہ بھون کی بات کر رہا ہوں, یہ تھانے والے جگہ جگہ تبلیغی جماعت ہے, برا مت ماننا, ان سے بچنا ہے تو آر ٹی او لائسنس لے کے چلو ان شاء اللہ سنیت کی بائک پھٹ 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 تم کو بالکل منزل پر پہنچ جائے. اگر اس انداز سے چلو گے تو کامیاب رہو گے, اور شیطان کے کھٹارے اور طرف سے کبھی تمہارا ایکسیڈنٹ نہیں. اس لیے میرے دوستوں بچوں کو مدرسے میں داخل کرو. آج تین بچے فارغ ہوئے ہیں, کل تین کا ڈبل ٹریبل چوبل فارغ ہو, یہ میری دعا ہے ہمارے راہل العابدین صاحب اس کے سدی پیٹ کے مدرسے کے سرپرست کی حیثیت سے ہیں اور سید حسین صاحب پانی کی حیثیت سے ہیں، میں بھی تھوڑی بہت خدمت کرتا ہوں، یہ بھی ہمارے مولانا ابوالحسن صاحب بڑے پیارے چاہتے ہیں، یہ بھی سارے مدرسوں پر نگاہ رکھتے ہیں، اللہ ان کو بھی خوب اشاعت سنیت کی توفیق عطا فرمائے۔ یہ سب ہمارے اعلیٰ حضرت کی بیٹالیاں ہیں، بیٹالیاں یہ جتنے بیٹھے ہیں نا، لشکر ایک ہی جیسا نہیں ہوتا، کوئی ون اسٹار، کوئی ٹو اسٹار، کوئی تھری اسٹار، کوئی فور اسٹار، کوئی فائیو اسٹار، اور جو میجر ہوتا ہے تو اسٹار ہی اسٹار، اور پھر یہاں بھی لگتا ہے دیکھ، پھر اس میں یہ لٹکتا رہتا ہے، دیکھا ہے کہ نہیں، جو فیلڈ مارشل ہوتا ہے اس کا تو یہاں سے وہاں تک چکا چک، اور کوئی ون ٹو تھری فور فائیو اسٹار، یہ سب ایسے ہی نہیں، سب دیکھ کے کی دوری کی نہیں ہے، کس اسٹار کی ضرورت ملے گی ان شاء اللہ چوائس کا جو سب ملے گا، اور اگر فیلڈ مارشل کی ضرورت ہے تو یہ مولا نہیں ہے، یہ مولا ان کے اسٹار نہیں ہے، اسٹار سے تو پورا یہ ماشاء اللہ جگمگ کر ہی رہے ہیں، اس کے علاوہ یہ بیچز ہوتے ہیں جس میں دلے لٹکتے رہتے ہیں، یہ ہے فیلڈ مارشل، کوئی اس میں ایئر مارشل ہے، کوئی فیلڈ مارشل ہے، کوئی میجر ہے، کوئی اسسٹنٹ میجر ہے، اور اس طرح سے حوالدار ہے، کوئی فوجدار ہے، الگ الگ ان کی کیٹیگری ہے، جس محاذ پر جیسا آپ چاہو گے انشاءاللہ رضوی بٹالین میں سے ایسے سپاہی آپ کو مل جائے، اور یہاں تک کہ بٹالین کو چھوڑو، یہ تو جب فوج دشمن آئے گی تب ضرورت پڑے گی، ایک چھوٹی سی فوج روزانہ رات کو آتی نہیں معلوم، پوری پوری فوج آتی ہے، یہ سائز کے یہ سائز کے، اور چپ چاپ نہیں آتے ہیں، کلمہ پڑھتے ہوئے آتے ہیں، بھنوں 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 چلے آئے، پورا کمرہ بھر جاتا ہے، وہ خاموش نہیں آتے ہیں، بتاتے ہم بھی تبلیغ کرنے کے لیے آئے کلمہ پڑھتے ہوئے، یہ اگر نہیں بھاگے تو پرانے زمانے میں ایک طریقہ تھا، اگر گڈ نائٹ وغیرہ نہیں نکلتا، کہ ملیریا ڈپارٹمنٹ کے جگہ جگہ آفس کو لے وہاں جا کر کے آپ کمپلین لکھوا دے کہ ہمارے محلے، اس محلے کا نام کیا، رحمت نگر میں زحمت گھس گئی، کمپلین جا کے لکھوائے تو ڈی ڈی سی والا بولتا تھا ملیریا والا کیسی زحمت، کہا پوری فوج آئی ہے گن 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 کر کر کے گھر میں گھس گئی ہے، رات بھر سونے نہیں دیتی، اس نے آپ کا ایڈریس لیا، اور پھر ایک سلینڈر ہوتا تھا اس میں ڈی ڈی ٹی اور کچھ ہیٹ کا پاؤڈر ڈالتا تھا، ڈالنے کے بعد اس میں ایک پائپ لگا رہتا تھا جس کو جب دباتا تھا تو اس کے نوزل سے پھر 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 دوا نکلتی تھی، وہ گھر پر آتا تھا آپ سے کہتا تھا اندر آؤ، آپ بڑے ویلکم، اندر چلا جا، پھر وہ جانے کے بعد بولتا تھا جتنی چیزیں ہیں اس کو کپڑے سے ڈھک دو، اور پھر وہ اپنے پیچھے سلینڈر لگا ہوا ہے اور دودھ ماتا تھا، پھر 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 یہ کہتے ہوتے تھے، پوری جماعت کا مرڈر وہیں ہو جاتا تھا، سب ہوٹلوں کر کے ختم ہو کر کے گر جاتے تھے، اب چین سے آپ سوتے تھے، یہ ڈی ڈی ٹی اگر چھڑکنا ہو تو بھی ہمارے یہاں ڈی ڈی ٹی ہم کیسے چھڑکتے ہیں معلوم ہے، یا نبی سلام علیکا مصطفیٰ جانے رحمت پہ لاکھوں سلام، یہ پچ پچ جہاں پچکاری ہوگی سب بچہ بوڑھی بھاگ جائیں گے یا مر جائیں گے، اس لیے ملیریا ڈپارٹمنٹ کے ہمارے یہاں ورکر بھی موجود، ڈی ڈی ٹی کا پائزن بھی موجود ہے، ہیٹ کا اسپرے بھی موجود ہے، جو چاہو ملو، اور گڈ نائٹ بھی ملتا ہے، کچوا چھاپ اگر بتی بھی ملتی ہے، جو آپ کو پسند ہے انشاءاللہ سب سپلائی ہو سکتا ہے، اور ہم اس فوج کو بھی اور اس فوج کو دونے کے لڑنے کی صلاحیت رکھتے ہیں، اور یہ صلاحیت کہاں سے سپلائی ہوتی ہے، یہ مدرسے سے سپلائی، लेकिन बटालियन आपको तैयार करना है, अपने घर में बच्चों को पढ़ाइए, मदरसे में भेजिए, अल्लाह ताला हम सबको इसकी सलाहियत अता फरमाए ताकि आप सुन्नियत को समझें। न्यास वाकया अपनी जगह पर है, अकीदा ये असल सुन्नियत है। हुजूर को इल्मे गैब था, हुजूर मा काना व मा यकून जानते थे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने कब्रे पाक में जिंदा है, हुजूर अपने जिस्म के साथ अपने रब से मुलाकात के लिए हाजिर हुए थे, ये सारे अकीदे मदरसे में मिलेंगे। मेरे दोस्तों, अपने बच्चों का चंदा दो, हम पैसे का चंदा बाद में मांगेंगे, पहले तुम्हारे बच्चों का चंदा हम लेना चाहते हैं। भेजो बच्चों वाले भेज क्या वेल कहते हैं कुएं को, वेल कहते हैं अंग्रेजी में टी वेल। ये वेल जो होता है वो गड्ढा होता है और गंज वेल है ये शोहदा का, ये घन था जो एक गड्ढे में उनको दफन किया गया, इसलिए इसको डेड वेल कहते हैं। शोहदा के खजाने का कुआं है, इस कुएं से शहीदों के खून की सुर्खी निकलेगी और तुम्हारे बच्चों को सुर्ख रू करेगी। शोहदा की सुर्खी, खून की सुर्खी कभी मिटने वाली नहीं है। बड़ी मुबारक जगह पर आप मौजूद हैं, अब इस मुबारक जगह को ऐसा सुर्ख रू बना दो कि हर घर से मुस्तफा जाने रहमत की सदा आए, हर जगह या नबी सलाम अलैका पढ़ा जाए, आपकी बस्तियों में आपके मोहल्ले का बच्चा इमाम बन करके इमामत करे। ये आपकी जिम्मेदारी है और आपको ये करना है। दूसरी दुनिया के कौमें अपने अपने उलूम में आगे बढ़ती जा रही हैं और हम इस्लामी उलूम को छोड़ करके दूसरे उलूम सीखते हैं। सीखो, तुम्हें मुबारक हो, लेकिन पहले अपने बच्चे को मुसलमान बना लो, कुरान पढ़ा दो, कलमा सिखा दो, उर्दू लिखना पढ़ना सिखा दो। ये बहुत बड़ी जिम्मेदारी है। अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए। ये एक किताब है, अल्हम्दुलिल्लाह इस किताब को मैंने लिखा और ये मेरे पीरो मुर्शिद और जो मेरे मुरीद हैं उनके दादा की जिंदगी के बारे में, दादा पीर की जिंदगी को जो मैंने देखा, किसी ने बयान किया सुनकर नहीं लिखा मैंने, जो मेरी निगाहों ने देखा, मेरे कान ने जो सुना, वो सब इसमें मैंने लिख दिया है। अल्हम्दुलिल्लाह सब को नहीं लिखा है, तू भूल गया बुढ़ापे की वजह से, जितना याद था वो लिख दिया है। और ये किताब मैंने इसलिए लिख दी कि अब मेरा भी आखिरी वक्त है, ये खजाना कब्र में चला जाए तो सबको अफसोस होगा, इसलिए ये किताब ताबिशे अनवार मुफ्ती आजम मैंने थोड़ी सी मेहनत करके लिख दी है और आप तक ये पहुंचा देना चाहता हूँ। अपने दादा पीर की सीरत अगर पढ़नी है तो इसकी रोशनी में पढ़ो और जिसने भी लिखी है उनकी भी किताब पढ़ो, लेकिन हर मुरीद की जिम्मेदारी है कि अपने घरों तक ये किताब पहुंचाए। इसका हदिया सिर्फ 150 रुपये है, आप इसको जरूर लेके जाए, थोड़ी सी किताब इसके पर। ये दूसरी किताब है, इसका नाम खुतबाते कोलंबो है। श्रीलंका की राजधानी कोलंबो में मैं तबलीगी दौरे के सिलसिले में गया था और वहां जितनी तस्वीरें मैंने की, वहां के कुछ अकीदा सुन्नियों ने कंप्यूटराइज करके इसको छपवाया था, एक एडिशन छपा था जो बहुत पहले खत्म हो चुका था, इसकी डिमांड बहुत थी। अब उसको नए तरीके से उसकी तस्वीर करने के बाद ये मैंने अपनी निगरानी में छपवाया है। इसका नाम है खुतबाते कोलंबो। इसमें तस्वीरें जिस तरह मैं आसानी के साथ आप लोगों के सामने करता हूँ, इसी तरह बहुत सी तस्वीरें हैं। इसका नाम है खुतबाते कोलंबो। इसका अभी हदिया 150 रुपये है और हर सुन्नी मुसलमान से मैं कहता हूँ कि अपनी सुन्नियत को جاننا ہے اور بچانا ہے تو اس کتاب کو آپ پڑھیے انشاءاللہ آسانی کے ساتھ آپ سننی ہیں اس کو آپ سمجھ جائیں گے. یہ دونوں کتاب تھوڑی تھوڑی اسٹیج پر ہے, جسے چاہیے وہ لے کر کے جائے. وما علینا الا البلاغ.